आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यो जीवन फेरि नयाँ बनाए बाँच्न सिकायो।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी नमस्ते अनि स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। मित्र, अघिल्लो कार्यक्रममा हामीले दानियल 3:1-12 अध्ययन गरिरहेका थियौं। नबुकदनेस्वरले अति नै ठूलो सुनको मूर्ति बनाए र त्यसको सामने सबैलाई झुक्न दण्डवत गर्न महाआज्ञा गरियो। तर तीन यहुदी केटाहरू जो नबुकदनेस्वरका अधिकारीहरू थिए त्यो मूर्तिको सामुने झुक्न इन्कार गरे। अनि आज हामी बाँकी पद 3:13-30 पहिलो कुरा देख्नेछौ। ती तीन हिब्रू यहुदी केटाहरूले परमेश्वरको शक्तिको घोषणा गर्दछन्। दानियल 3:13 लेखिएको छ, रिसले चूर भएर नबुकदनेस्वरले सद्रक मसक र अबनेगोलाई ल्याउने हुकुम गरे, यसकारण यी मानिसहरू राजा कहाँ ल्याइए। नबुकदनेस्वर रिसले चूर भए। मित्र, यस मानिससँग वास्तविक मनोवैज्ञानिक समस्या थियो। त्यस्ता क्रियाहरूले उसको उन्माद वा पागलपनको चित्रण गर्दछ। उनी उन्मत्ता अवस्था वा अनियन्त्रित उत्तेजनक रोगले ग्रसित थिए, जुनलाई आज मेडिकल शब्दमा भनिदछ मेनिक डिप्रेसिभ साइकोसिस। यसको लक्षण हुन्छ उनी एक क्षणमा तुरुन्तै अकस्मात अति नै रिसले चूर हुँदथे र अर्को समयमा उनी शिरमाथि उठाएर हाँसिरहेका हुन्थे। 14 लेखिएको छ, र नबुकदनेस्वरले तिनीहरूलाई भने, ए सद्रक मेसक अबेदनगो, के यो कुरा सत्य हो कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत गर्दैनौ? मित्र, नबुकदनेस्वरले तिनीहरूलाई सोधे कि तिनीहरूमाथि लगाएको आरोप दोष सही थियो, के तिनीहरूले उसको देवताहरू र उसले खड़ा गरेको मूर्तिको आराधना गर्न इन्कार गरे? 15 भनिएको छ, अब यदि तिमीहरूले नरसिंह बाँसुडी बीडा सारङ्गी सितार र न्यौली बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्डवत गर्न तयार भयो भने धेरै राम्रो हुनेछ, तर यदि तिमीहरूले यसलाई दण्डवत गरेनौ भने तुरुन्तै दन्किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला त? नबुकदनेस्वर राजाले तिनीहरूलाई आफ्नो मनहरूको बदल्न र त्यो मूर्तिको सामने दण्डवत गर्न अर्को अवसर दिन्छन्। नबुकदनेस्वरले फेरि त्यो गर्न इन्कार गरिएको खण्डमा दण्डको घोषणा पनि गर्दछन्। राजाले अघि तिनीहरूको परमेश्वरको बारेमा सुनेका छन् र उसले तिनीहरूलाई यो निषेध दिलाउँछन् कि उहाँले तिनीहरूलाई बचाउन सक्ने छैन, या उसको चुनौती हेर्नुहोस् त यहाँ। अनि 16 लेखिएको छ, सद्रक मेसक र अबेदनगोले राजालाई जवाब दिए, नबुकदनेस्वर, यस सम्बन्धमा हजुरको अघि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही छैन। तिनीहरूले नबुकदनेस्वरलाई सम्बोधन गर्दछन् तर तिनीहरू भन्दैनन् राजा अमर हुन्। अगाडि भन्छन्, यस कुरामा हामीले हजुरलाई जवाब दिनु केही खाँचो छैन। अर्को शब्दमा तिनीहरूले राजालाई दिने उत्तरमा आफ्नै कल्याणको लागि कुनै फिक्री र वास्ता गरिरहेका छैनन्। बाबेलमा हुने ज्ञानी मानिसहरूले ती यहुदी केटाहरूलाई त्यस मूर्तिको सामने झुक्न र त्यसको पूजा गर्न सल्लाह दिएथे, तर परमेश्वरले भन्नुभयो, प्रस्थान 20:3-6, मेरो सामने तैले अरू कुनै देवी देवताहरू नमान्नु, तैले आफ्नो निम्ति खोपेर कुनै किसिमको प्रतिमा नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी र पृथ्वी मुनि पानीमा भएका कुनै आकारको प्रतिमूर्ति नबनाउनु, त तिनीहरूको सामने नझुक्नु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तेरो डाहा गर्ने परमेश्वर हुँ। पिता पुर्खाले गरेको अधर्म र मेरो अवहेलनाको दण्ड तिनीहरूका सन्तानहरू र तिनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि कृपा गर्ने परमेश्वर म हुँ। यी यहुदी केटाहरू परमेश्वरप्रति सत्य र निष्ठावान बनिरहेका थिए र यो स्थानको लिन तिनीहरूको लागि अति नै ठूलो साहसको आवश्यक पर्यो। 17-18 लेखिएको छ, हे महाराजा, यदि हामीहरू दन्किरहेको आगोको भट्टीमा फाल्यौं भने हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ। तर हामीलाई उहाँले यसो गर्नु नगर्नु भए तापनि हे महाराजा, हजुरका देवताहरूको सेवा गर्ने छैनौ, न त हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत नै गर्नेछौ, यो हजुरलाई थाहा होस् भन्ने हामी चाहन्छौ। तिनीहरूले यो स्पष्ट पारे, यदि यो उहाँको इच्छा भए उहाँले हामीलाई तपाईँको हातबाट छुटकारा दिनुहुनेछ, तैपनि त्यसको परिणाम जेसुकै होस्। यी तीन केटाहरूले परमेश्वरको मात्र सेवा गर्ने निर्णय गरे, नबुकदनेश्वरको मूर्तिको सेवा गर्न चाहेनन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, ती तीन यहुदी केटाहरूलाई दन्केको आगोको भट्टीमा सुरक्षित गरिए। 19 र 20 पदमा लेखिएको छ, तब सद्रक मेसक र अभनेगोसित नबुकदनेश्वर रिसले चुर भए र तिनीहरूप्रति उनको धारणा बदलियो। उनले त्यस आगोको भट्टीलाई साधारण भन्दा 7 गुणा चर्काउने हुकुम गरे र उनका सेनाका सबभन्दा बलिया सिपाहीहरूमध्ये कोहीलाई सद्रक मेसक र अभेन्दगोलाई बाँधेर दन्केको आगोको भट्टीमा फ्याँकिदिन भनी आज्ञा गरे। मित्र, नबुकदनेश्वर राजा रिसले चुर भयो, मतलब नबुकदनेश्वरसँग अनियन्त्रित रिस क्रोध थियो। अहिले नबुकदनेश्वरले यी तीन मानिसमाथि आफ्नो क्रोध खन्याए, जसलाई उसले अघि 7 र कृपा दिएका थिए। हामी यो पनि देख्छौ कि ती तीन केटाहरूलाई हाल्ने आगोको भट्टी सामान्य भन्दा 7 गुणा बढ्दा ठूलो र गरम वा तापमान बनाउन आज्ञा गरे। यो हामी अन्य अनुवादको बाइबलमा देख्छौ। हाम्रो पुरानो संस्करण नेपाली बाइबलमा यस खण्ड छोडिएको छ। मित्र, यो कति पनि आवश्यक कुरो थिएन, तर यसले यो मानिसको हृदयमा के थियो सो कुराको प्रकट गर्दछ। 21 पदमा लेखिएको छ, तब यी मानिसहरू दौरा सुरुवाल टोपी र अन्य लुगाहरूसित बाँधिएर दन्किरहेको आगोको भट्टीमा फ्याँकिए। अनि 22 र 23 पदमा लेखिएको छ, राजाका हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्वालाले सद्रक मेसक र अभेन्दुगोलाई लैजाने सिपाहीहरूलाई भस्म पार्यो। अनि यी तीनजना मानिसहरू दरिलो रूपमा बाँधेकै अवस्थामा दन्किरहेको आगोको भट्टीमा परे। हेर्नुहोस्, त्यो ज्वाला कति धेर तातो गरम थिएछ। ती तीन केटाहरूलाई लाने मानिसहरू आगोको ज्वालोले भेटेर भस्म भए। 24 र 25 पदमा भनिएको छ, उनले भने, हेर त, आगोभित्र 4 मानिसहरू वरिपरि हिँडिरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन्, र त्यो चौथो चाहिँ देवताहरूको पुत्र जस्तै देखिन्छ। यो आगोको ज्वाला वा भट्टी एक खुल्ला आगोको भट्टी वा ज्वाला थियो, र नबुकदनेश्वर जसले आशा गरेका थिए कि यी तीन केटाहरू एकपल्टमा भस्म भइजानेछन्, तर अहिले उनी अचम्भित भइरहेका छन्, कारण उसले आगोमा यताउता जिउँदै हिँडिरहेका थिए। अनि अर्को हेर्नुपर्ने अद्भुत तथ्य यो हो कि नबुकदनेश्वरले अर्को मानिस पनि देखे, अर्थात चौथो मानिस, जसको रूप नबुकदनेश्वरले देवताहरूको पुत्रको जस्तै देखे। नबुकदनेश्वरसँग एक समयमा जीवित अनि सत्य परमेश्वरको कुनै ज्ञान थिएन, यद्यपि दानियलले उहाँको बारेमा उसलाई बताए तापनि। कुनै आत्मिक अनुभूति वा ज्ञान बोध नभएकोले गर्दा नबुकदनेश्वरले खालि उहाँको असाधारण प्रकटताको मात्र साबित गर्न सक्थे। उहाँलाई उसले एक देवताहरूको पुत्र जस्तो देखे, ईश्वर जस्तो देखे, अनि त्यो चौथो ईश्वर जस्तो देखिने मानिस प्रभु येशु ख्रिस्टको पूर्व अवतार थियो, उहाँ येशु ख्रिस्ट हुनुहुन्थ्यो। मित्र, त्यस्तो प्रचण्ड आगोको भट्टीमा यी मानिसहरूलाई सुरक्षित राख्ने कुरा आश्चर्यकर्म हो, त्यहाँ अर्को कुनै स्पष्टीकरण छैन। तपाईँ यसको चाहे स्वीकार गर्नुहोस् या इन्कार गर्नुहोस्, यहाँ यो अध्यायमा रेकर्ड गरिएका यी घटनाहरू एक ऐतिहासिक घटित घटना हो, तर उही समयमा हामीले यो पनि ध्यान दिनुपर्छ कि यो महाक्लेश अवधिको छायाङ्कन अगमबाडिक तस्विर हो। त्यो प्रचण्ड आगोको ज्वालाले महाक्लेश अवधिमा स्थान लिने दुःख कष्टको प्रतिनिधित्व गर्दछ। यो मानिस नबुकदनेश्वरले समुद्रबाट निस्कने पशुको अर्थात ख्रिस्ट विरोधी अन्तिम विशाल विश्व शासकको प्रतिनिधित्व गर्दछ। सुनको मूर्तिले उजाड गर्ने घृणित वस्तुको प्रतिनिधित्व गर्दछ, जुनको बारेमा प्रभुले बताउनु भएको थियो। मती 24 अध्यायको 15 पदमा यी तीन यहुदी केटाहरूले ती बाँकी रहेका ईश्वरीय भक्त जनहरूका प्रतिनिधित्व गर्दछन्, जसले महाक्लेश अवधिमा अद्भुत तरिकामा रक्षा गरिनेछ। अनि यहाँ अर्को चाखलाग्दो कुरा यो छ कि दानियललाई यस अध्यायमा कति पनि दानियलको उल्लेख छैन। उनी त्यहाँ त्यस बेला थिएनन्। यो स्पष्ट छ कि उनले सर्वोच्च अदालतको न्यायाधीशको रूपमा मात्र काम गर्दैनथे, तर उनी त्यस बाबेल मुलुकको प्रधानमन्त्री पनि थिए। अनि सम्भवत उनी त्यस बेला कुनै राज्यको काम काजको कारण बाहिर गएका थिए। त्यसकारण दानियल ती छुटकारा पाएका मानिसहरूको तस्विर हो जसलाई महाक्लेश भन्दा अघि पहिले नै हटाइनेछ। ओ, यहाँ कति अद्भुत तस्विर पेश गरिएको छ। तर आगोको ज्वालाको भट्टीमा हुने चौथो मानिसमा हामी देख्छौ कि प्रभु येशू तिनीहरूसँग हुनुहुन्थ्यो। उहाँ तिनीहरूसँग पनि महाक्लेशको दिनमा हुनुहुनेछ, जो त्यस अवधिको संकष्टकालीन परीक्षाबाट भएर आउनेछन्। मेरो मित्र, उहाँ आज तपाईँ र मसँग पनि हुनुहुन्छ। जब हामी हाम्रा संकष्ट र दुःख अनि परीक्षाहरूमा भएर गइरहेका हुन्छौ, उहाँले युहन्ना 16:33 भन्नुभयो, ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुँ। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। उहाँले मत्ती 28:20 भन्नुभयो, म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। उहाँले आफ्नाहरूलाई कहिले पनि नत्याग्न र नछोड्न प्रतिज्ञा गर्नुहुन्छ। 26:27 लेखेको छ, तब नबुकदनेस्सरले तन्किरहेको आगोको भट्टीको ढोका नजिक भएर चिच्याए, हे सद्रक मेसक र अभिनेगो, सर्वोच्च परमेश्वरको सेवक हो, बाहिर निस्केर आओ। तब सद्रक मेसक र अभिनेगो आगोबाट बाहिर निस्केर आए। अनि प्रान्तका बडा हकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू र सल्लाहकारहरू तिनीहरूका वरिपरि भीड लागे। उनीहरूले देखे कि आगोले तिनीहरूका शरीरमा हानि पुर्याएका थिएनन्, न त तिनीहरूका शिरको रौनै खरिएको थियो। तिनीहरूका लुगालाई आगोले छोएको थिएन र तिनीहरूमा आगोको कुनै गन्ध समेत थिएन। नबुकदनेस्सरले मान लिन्छन् कि यी तीन यहुदी केटाहरू सर्वोच्च परमेश्वरका सेवक हुन्। म सोच्दछु कि उनी परमेश्वरको ज्ञानमा केही नजिक आइरहेका छन्। यी केटाहरू आफ्नो शिरको एउटा पनि केस जलाएका थिएनन्, नजलाइकन बाहिर निस्की आए, न तिनीहरूका कपडाको जलेको कुनै गन्ध नै थियो। यो बिल्कुल महान अनि स्पष्ट आश्चर्यकर्म थियो। त्यसपछि निम्न पदहरू हामी देख्छौ, यी यहुदी केटाहरूको परमेश्वरको सम्बन्धमा नबुकदनेस्सरको राज आज्ञा। 28:30 लेखिएको छ, त्यसपछि नबुकदनेस्सरले भने, सद्रक मेसक र अभिनेगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना दूतलाई पठाएर आफ्ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्वास गरे र राजाको हुकुमलाई अस्वीकार गरी आफ्ना परमेश्वरलाई छोडेर कुनै देवताहरूलाई सेवा गर्नु वा दण्डवत गर्नुभन्दा बरु आफ्ना जीवन दिनु तयार भए। यसकारण म यो उर्दी दिनेछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्ने मानिसहरूले सद्रक मेसक र अभिनेगोका परमेश्वरको विरूद्धमा केही भन्छन् भने उनीहरू टुक्रा टुक्रा पारी काटिनेछन् र उनीहरूका घर उजाड पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्दैनन्। त्यसपछि राजाले सद्रक मेसक र अभिनेगोलाई बेबिलोनको प्रान्तमा पदोन्नत गरिदिए। नबुकदनेस्सरको यो अभिव्यक्तमा व्यक्तिगत कुरा भन्ने कुनै केही कुरा छैन। तैपनि उसले परमेश्वरको सर्वशक्तिमता र यी तीन यहुदी केटाहरूलाई बचाउन सक्ने काममा उहाँको शक्तिको थाहा र स्वीकार गर्दछन्। उसले आफ्नो देवताको दाँजोमा सर्वशक्तिमान परमेश्वरको सर्वोच्चताको स्वीकार गर्दछन्। यो नबुकदनेस्सरको दृढ संकल्प र दृढ विश्वास हो। अर्को अध्यायमा हामी उसको हृदयमा साँचो परिवर्तनको व्यक्तिगत साक्षीको पढ्नेछौं। म विश्वास गर्दछु कि यस व्यक्तिले जीवित र सत्य परमेश्वरलाई थाहा पाउन सकेका थिए र स्वीकार गरेका थिए। यस मानिसलाई अन्य जाति प्रतिमा पूजा बादबाट बाहिर निस्की आउनलाई धेरै समय लागेको थियो। अहिले यी तीन यहुदी केटाहरू फेरि नबुकदनेस्सरको कृपामा र अनुग्रहमा आएका छन्। दुईपल्ट तिनीहरूमाथि जीवनको प्राणदण्डको आएको थियो। दुईपल्ट तिनीहरूलाई अद्भुत रीतिले छुटकारा गरिए, बचाइए र दुईपल्ट नै तिनीहरूको दर्जा बढाइदियो, अर्थात् पदोन्नति गरिए। उही तरिकामा प्रभु येशू आज संसारमा आफ्नाहरूलाई सुरक्षा गर्न योग्य हुनुहुन्छ। यो हामी धेरैको निम्ति सान्त्वनाको विचार हुनुपर्छ। उहाँले युहन्ना 10:27-28 भन्नुभयो,
मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु अनि तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छन्। फेरि युहन्ना 17 अध्यायको 11 पदमा उहाँले भन्नुभयो, अब उसो म संसारमा हुँदिन तर तिनीहरू चाहिँ संसारमा हुन्छन् अनि म तपाईँ कहाँ आउँछु। पवित्र पिता, तपाईँले मलाई जतिजना दिनुभएको छ तिनीहरूलाई तपाईँको नाउँमा रक्षा गर्नुहोस् र तिनीहरू पनि हामी झै एक हुन्। उहाँले आफ्ना कथन निरन्तर जारी राख्नुभयो। युहन्ना 17 अध्यायको 15 पदमा भन्नुहुन्छ, तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिन तर तिनीहरूलाई छुटकारा दुष्टबाट रक्षा गर्नुहोस् भनी प्रार्थना गर्दछु। हिब्रू 7 अध्यायको 25 पदमा हामी पढ्छौं, यसै कारण उहाँद्वारा जो जो परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ किनकि तिनीहरूका निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। अनि अन्तिममा पाउलले लेखे 2 तिमोथी 1:12 पदमा, यही कारणले म पनि यी दुःखहरू भोग्दछु तरै पनि म लजाएको छैन किनकि जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु अनि त्यस दिनसम्मको निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रखवाली गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भनी मलाई निश्चय त छ। मेरो मित्र, तपाईँ र म आज त्यस्तो संसारमा रहिरहेका छौं जुनमा हामी संकष्ट पाउन गइरहेका छौं। केही परमेश्वरका सन्तानहरू सताउ खेदो रूपी दुःख कष्ट रूपी प्रचण्ड आगोको ज्वाला वा भट्टीमा पर्न गइरहेका छन् र कतिजना परिरहेका छन् तर उहाँ तिनीहरूलाई सुरक्षित राख्न सक्षम हुनुहुन्छ र उहाँ तिनीहरूलाई त्यहाँबाट बाहिर निकाली ल्याउन सक्नुहुन्छ जस्तो कि उहाँले ती तीन यहुदी केटाहरूको बारेमा गर्नुभयो। तर आज हामीसँग हुनुपर्ने आवश्यक कुरा नै यी तीन यहुदी केटाहरूको जस्तै परमेश्वरप्रति विश्वासयोग्यता इमानदारीता निष्ठता र भरोसा हुनुपर्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
पनि व्यर्थ जीवनलाई अर्थ दिन सकौँ। मेरो बोलाउटले प्रभु शक्तिको सामना गर्न सक्नु। हराएको त्यो रूप तिमीमा पाउन सकौँ, हराएको त्यो रूप तिमीमा पाउन सकौँ, हराएको त्यो रूप तिमीमा पाउन सकौँ।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।